यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाण्डौ उपत्यका र तराईका क्षेत्र वायु प्रदूषणको उच्च जोखिममा रहेको विश्व बैंकको तथ्याङ्क। स्वच्छ हावामा सास फेर्न पाउनु पर्ने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा सरकारवालाको जोड़। संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा प्रमुख दलका नेताहरूसँग छलफल। रासोपाका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। र इरानको राजधानी तेहरानका बासिन्दालाई तत्काल अन्यत्र जान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आग्रह। अब समाचार विस्तारमा। काठमाण्डौ उपत्यका र भारतसँग सीमाना जोड़िएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाउनु पर्नेमा जोड़ दिएका छन्। सरकार विश्व ब्याङ्क कोरिया र स्विस सरकारको सहयोगमा विश्व ब्याङ्कको देशीय कार्यालयले हिजो राजधानीमा सार्वजनिक गरेको नेपालमा स्वच्छ वायु लाभ प्रदूषण स्रोत र समाधान प्रतिवेदनमा उक्त कुरा उल्लेख गर्दै स्वच्छ हावामा सास फेर्न पाउनु पर्ने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड़ दिइएको हो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी सहित वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले संयुक्त रूपमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा मृत्यु र अपाङ्गताको जोखिम बढ़ाउने प्रमुख कारक वायु प्रदूषण भएको बताउनुभयो। विश्व ब्याङ्कको देशीय कार्यालयका अनुसार काठमाण्डौ उपत्यका र भारतसँग सीमाना जोड़िएका तराई क्षेत्र वायु प्रदूषणका जोखिमपूर्ण स्थान हुन्। वायु प्रदूषणले नेपालीको औसत आयु 3 वर्ष 4 महिनाले घटाउने गरेको तथा वार्षिक रूपमा 26,000 हाराहारीमा मृत्यु निम्त्याउने जोखिम बढ़ाएको छ। प्रतिवेदनमा मानव स्वास्थ्यका अतिरिक्त वायु प्रदूषणले श्रम उत्पादकत्व पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई प्रभाव पारेको छ। मन्त्री ठकुरीले स्वच्छ हावामा सास फेर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको उपयोगका साथै कल कारखानामा पनि नवीकरणीय ऊर्जाको अधिक भन्दा अधिक उपयोगमा जोड़ दिइएको जानकारी दिनुभयो। सभामुख देवराज घिमिरेले प्रमुख 5 दलसँग छलफल गर्नुभएको छ। बानेश्वरमा हिजो भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, उपसभामुख इन्दिरा राणा, एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रासोपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञान बहादुर शाही हुनुहुन्थ्यो। सभामुख घिमिरेले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रासोपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको हिजोको बैठक त्यसपछि बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको छ। शुरूमा आधा घण्टाका लागि स्थगित भएको बैठक दिउँसो 4 बजे बस्ने भनिए पनि दलहरू बीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धग्रस्त देश इजरायलमा कार्यरत श्रमिकलाई सुरक्षित गर्दै उद्धार गर्ने विषयमा कार्ययोजना बनाएको छ। श्रम मन्त्रालयमा हिजो श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र गृह पर्यटन कानून तथा संसदीय समिति वैदेशिक रोजगार विभाग र सरकारवाला सहितको आपतकालीन बैठकले सो विषयको कार्ययोजना बनाएको हो। बैठकले गएको शुक्रबारदेखि इजरायल र इरान बीच युद्ध चर्किन थालेसँगै मध्य पूर्वी देशमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित गर्ने र उद्धार गर्ने विषयमा कार्ययोजना बनाएर अगाडि बढ़ने विषयमा सहमति भएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा 2% विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी महासंघका अध्यक्ष किसान सुनार सहितको टोलीले विलासिता कर लगाउनु पर्दा आफूहरूको व्यवसाय धराशयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो। प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागि पर्ने बताउनुभयो। हुम्लाको सिमकोट गाउँपालिका 4 स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ। निर्माणाधीन सड़कमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा दुर्घटना भएको हो। घटनामा पनि गम्भीर घाइते भएकी 23 वर्षीय विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो। घटनामा पनि घाइते भएका 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबई जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज जून 18 विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ। ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2016 जून 18 अन्तर्राष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो। यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरण मैत्री र दिगो कृषि तथा खाद्य प्रणालीको प्रवर्धन गर्नु हो। संयुक्त राष्ट्रसंघका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को र खाद्य तथा कृषि संगठनले विश्वभर यो दिवसलाई मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। युनेस्कोले 56 शहरलाई क्रिएटिभ सिटीज अफ ग्यास्ट्रोनोमी घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवर्धनमा योगदान पुर्याइरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानी राजधानी तेहरानका बासिन्दालाई तत्काल त्यहाँबाट अन्यत्र जान आह्वान गर्नुभएको छ। इजरायल र इरान बीच भीषण युद्ध जारी रहेकै बेला हिजो उहाँले यस्तो आह्वान गर्नुभएको हो। प्रधानमन्त्री नेतन्याहुले इरानी सत्ताले त्यहाँका बासिन्दाको सुरक्षा गर्न नसक्ने दावी गर्दै इरानमाथिको आक्रमण परमाणु केन्द्र ध्वस्त बनाउने र सत्ता परिवर्तनसम्म हुन सक्ने संकेत गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तत्काल तेहरान खाली गर्न आग्रह गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले उल्लेख गरेको छ। अब खेल समाचार। त्रिकोणात्मक 2020 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई 2 विकेटले पराजित गरेको छ। स्कटल्याण्डको टिटउट रंगशालामा भएको खेलमा स्कटल्याण्डले दिएको 98 रनको लक्ष्य नेपालले 19.5 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको हो। करण केसीले यही खेल मार्फत टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट पूरा गरे। एकीकरण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले 100 विकेट पूरा गरिसकेका छन्। खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोही प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौं उपत्यका र तराईका क्षेत्र वायु प्रदूषणको उच्च जोखिममा रहेको विश्व ब्याङ्कको तथ्याङ्क। स्वच्छ हावामा सास फेर्न पाउनुपर्ने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा सरकारवालाको जोड़। संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा प्रमुख दलका नेताहरूसँग छलफल। रासोपाका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। र इरानको राजधानी तेहरानका बासिन्दालाई तत्काल अन्यत्र जान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आह्वान। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।